यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल 1,07,20,567 मतगणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढ़ी अर्थात 51,19,619 मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कंग्रेसले 17,45,954, नेकपा एमाले 14,47,664, नेपाली कम्युनिष्ट पार्टीले 8,02,743, श्रम संस्कृति पार्टीले 3,78,478, राष्ट्रिय प्रजातन्त्र पार्टीले 3,29,197 मत प्राप्त गरेको छ। त्यस्तै जनता समाजवादी पार्टी नेपालले 1,74,305, राष्ट्रिय परिवर्तन पार्टीले 1,71,444, जनमत पार्टीले 78,927 मत प्राप्त गरेको छ। मतगणना जारी रहेको छ। त्यस्तै प्रत्यक्ष तर्फको 164 स्थानको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले 125 स्थानमा जित हासिल गरी सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै नेपाली कंग्रेसले 18 स्थानमा, नेकपा एमाले 9 स्थानमा, नेपाली कम्युनिष्ट पार्टीले 8 स्थानमा, श्रम संस्कृति पार्टीले 3 स्थानमा विजय हासिल गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेद्वारले 1-1 स्थानमा जित हासिल गरेका छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ। निर्वाचन सम्पन्न गराउन विभिन्न निकायबाट आयोगमा काजमा खटिआएका कर्मचारीको विदाई समारोहलाई हिजो सम्बोधन गर्दै उहाँले भदौ 27 गते राष्ट्रपतिले फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र भन्ने प्रश्न आम रूपमा भए पनि 6 महिना बीचमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो। भदौ 23 र 24 गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो। निर्वाचन घोषणा भएको एक महिनासम्म पनि दलहरू एक ठाउँमा बस्न सक्ने अवस्था थिएन। आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो। उहाँले भन्नुभयो, आजको परिणाम ल्याउन हामी सफल भएका छौं। निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको पनि उहाँले बताउनुभयो। कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिआएका कर्मचारीको टिमोकले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताउनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले उहाँकै कार्यकक्षमा हिजो शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको थियो। गृहमन्त्री अर्यालले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। गृह मन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले नेपालको आर्थिक सामाजिक विकासका निम्ति गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। चीनिया राजदूतले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो। साथै उहाँले आपसी सम्बन्धलाई सुदृढ़ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। इजरायलले नेपालमा प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ। नेपालका लागि इजरायली राजदूत स्मोलिक एरीवासले हिजो काठमाण्डुमा नयाँ पश्चिम एशियामा नवप्रभात विषयमा पत्रकार सम्मेलन गरी सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ़ पार्ने महत्वपूर्ण कदम भएकाले नेपालसँगको द्विपक्षीय मैत्री र सहकारी अझ सुदृढ़ बनाउन इजरायल तयार रहेको बताउनुभयो। परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टीमको बैठकले पश्चिम एशिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक समन्वयलाई निरन्तरता दिँदै हवाई उडान सञ्चालनको सम्भावना अध्ययन गर्ने निर्णय गरेको छ। मन्त्रालयमा हिजो बसेको बैठकमा पश्चिम एशिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा गर्नुका साथै नियोगहरूसँग सम्पर्कमा आएका नेपाली नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ। पश्चिम एशिया क्षेत्रमा विकसित परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा हित संरक्षणका लागि समग्र अवस्थाको प्रभावकारी समन्वयात्मक र द्रुत व्यवस्थापन गर्न गठित टीमले आवश्यक कार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनु भएको छ। सर्वोच्च अदालतद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठतम न्यायाधीश मल्लले सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निरन्तरताबाट मात्र सम्भव हुने पनि बताउनुभयो। सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले अहिले पनि पाइला पाइलामा क्षमताको परीक्षा दिनुपर्ने अवस्था भएकाले महिलाले एक अर्काको क्षमतामा विश्वास गर्दै परिणाममुखी तरिकाले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महान्यायाधिवक्ता सविता भण्डारी बरालले महिलाले नेतृत्व क्षमता बढ़ाएर न्यायको क्षेत्रमा न्याय, समानता, सहभागिता र समावेशिताको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो। जवाबदेहिता निगरानी समितिले गत भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोग प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीड़ित समुदाय, नागरिक समाज, संचार माध्यम लगायत आम नागरिकको सुसूचित हुने अधिकारको सम्मान गर्न माग समेत गरेको हो। समितिका संयोजक राजु प्रसाद चापागाईले प्रेस विज्ञप्ति जारी गरी उक्त आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको हो। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ़ेर विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण पछिल्ला केही दिन यता मौसम धुमिलिँदा प्रदूषण बढ़ेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले मौसममा सुधार आउने र तुवालो विस्तारै हटेर जाने बताउनुभयो। मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ। रूकुम पश्चिमको बाफीकोट गाउँपालिका 3 भागले नजिकै सानीभेरी नदीमा हिजो 2 किशोरीको शव फेला परेको छ। उनीहरूसँगै गएकी 1 किशोरी भने बेपत्ता भएकी छिन्। बाफीकोट गाउँपालिका 3 गराला गोठकी 14 वर्षीय उर्मिला ओली र सोही स्थानकी 12 वर्षीय कल्पना ओलीको शव भागले नजिकै सानीभेरी नदी किनारमा फेला परेको जिल्ला प्रहरी रूकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो। उहाँका अनुसार 12 वर्षीय सपना ओलीको खोजी भइरहेको छ। उनीहरू छिमेकीको विवाहमा गएका थिए। घर फर्कने क्रममा नदीले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घर लिपपोतका लागि माटो खन्न गएकी डोटीको सायल गाउँपालिका 2 ग्वानीकी 16 वर्षीय किशोरी एलिना सिंहको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरू भएको छ। राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाटासँगै लालझाड़ी मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुढ़ामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाटा राष्ट्रिय निकुञ्जले जनाएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द चाँडै समाप्त हुने दावी गर्नुभए पनि तेहरानले भने लड़ाई आवश्यक परेसम्म जारी रहने बताएको छ। इरानका विदेश मन्त्री अब्बास अराघसीले अमेरिकी दावीप्रति शंका व्यक्त गर्दै आफ्नो देश मिसाइल आक्रमण जारी राख्न तयार रहेको बताउनुभयो। तेहरानले अमेरिका सहयोगी खाड़ी राष्ट्रहरूलाई लक्षित गरी नयाँ आक्रमण शुरू गरेको केही घण्टापछि ट्रम्पले द्वन्द छिट्टै अन्त्यतिर जाने दावी गर्नुभएको थियो। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।